रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापन रहित सामग्री मात्रै प्रसारण गर्नुपर्ने व्यवस्थाको भोलिदेखि कार्यान्वयन हुने, उत्पादनशील उद्योगहरूले नेपाली श्रमिक उपलब्ध नभएको अवस्थामा मात्रै विदेशी कामदार राख्न अनुमति दिने निर्णय मन्त्री परिषदले सरकारले गरेको, सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङद्वारा जानकारी। काठमाण्डु उपत्यकामा 1552 जना सहित आज देशभर 3637 जनामा कोरोना भाइरस संक्रमण, 21 जनाको मृत्यु, 3215 जना संक्रमण मुक्त। कोरोनाको परीक्षण र संक्रमितको निशुल्क उपचार गर्न सरकारलाई नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाको आग्रह, र अफगानिस्तानको टाखर प्रान्तमा सेनाको कार्यवाहीमा परि 11 बालबालिका सहित 12 जनाको मृत्यु। समाचार विस्तारमा। नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले भोलिदेखि विज्ञापन रहित सामग्री मात्रै प्रसारण गर्नुपर्ने भएको छ। मन्त्री परिषदको यही कार्तिक 4 गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले भोलिदेखि सबै विदेशी टेलिभिजन च्यानलहरूले अनिवार्य विज्ञापन रहित प्रसारण क्लीन फीड लागू गर्नुपर्ने बताउनुभयो। मन्त्री गुरूङले विदेशी च्यानलहरूसँग डाउनलिंक सम्झौता गरिसकेका संस्थाहरूलाई तयारीका लागि दिएको 1 वर्षको समय अवधि समेत भोलिबाट समाप्त हुने भएकाले अब सबै च्यानलले विज्ञापन रहित प्रसारण गर्नुपर्ने बताउनुभयो।
नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापन रहित क्लीन फिट प्रसारण गर्नुपर्ने, विदेशी च्यानलसँग डाउनलिंक गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरूले ऐन प्रारम्भ भएको 1 वर्ष अर्थात 2077 कार्तिक 7 गते भित्र विज्ञापन रहित क्लीन फिट प्रसारण गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ। सोको नियमावली समेत लागू भइसकेको छ। उक्त कानून कार्यान्वयनको लागि विज्ञापन बोर्डको गठन भइसकेको छ।
मन्त्री गुरूङले नेपाली प्रसारण माध्यमहरूले अबदेखि विदेशी विज्ञापनलाई डबिङ गरी प्रसारण गर्न समेत नपाउने बताउनुभयो। मन्त्री गुरूङले पत्रकार सम्मेलनमा दिनुभएको जानकारी अनुसार मन्त्री परिषद बैठकले विश्व ब्याङ्कबाट बजेटरी सहायताको रूपमा प्राप्त हुने 200 मिलियन अमेरिकी डलर अर्थात करिब 24 अर्ब रूपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने पनि निर्णय गरेको छ। यसैगरी बैठकले नेपाली श्रमिक उपलब्ध नभएको अवस्थामा मात्रै उत्पादनशील उद्योगहरूलाई विदेशी कामदार राख्न अनुमति दिने, नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिको कार्यकाल 1 वर्ष थप गर्ने तथा अन्तर्राष्ट्रिय श्रम संगठनको विधान 1986 अनुमोदनका लागि संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ। यस्तै बैठकले न्यूनतम समर्थन मूल्यमा धान खरिद तथा व्यवस्थापन गर्ने निर्देशिका 2077 स्वीकृत गर्ने, विद्युत नियमन आयोगको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने, परराष्ट्र नीति 2077 स्वीकृति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा संचार प्रविधि मन्त्री पार्वत गुरूङले जानकारी दिनुभयो। काठमाण्डु उपत्यकामा 1552 जना सहित आज देशभर थप 3637 जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले 15255 जनाको पीसीआर परीक्षण गर्दा काठमाण्डु उपत्यकामा 1552 सहित देशभर 3637 जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। काठमाण्डुमा 1283, ललितपुरमा 157 र भक्तपुरमा 112 जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या 1,48,509 पुगेको छ। आज थप 3215 जना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या 1,02,820 पुगेको र हाल संक्रमण मुक्त हुनेको दर 69.2% रहेको प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। आज थप 21 जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 812 पुगेको छ। यस्तै नेपालमा कोरोनाबाट सक्रिय संक्रमितको संख्या 44,877 रहेको छ। सक्रिय संक्रमित मध्ये 13,339 जना संस्थागत आइसोलेशन र 31,538 जना होम आइसोलेशनमा रहेको प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। गम्भीर लक्षण भएका 290 जनाको आईसीयू र 77 जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकका विभिन्न अस्पतालमा गरी 6000 हाई डिपेण्डेन्सी युनिटको स्थापना गर्ने तयारी गरेको प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। प्राध्यापक डाक्टर गौतमले व्यवहारिक रूपमा सावधानी नअपनाउँदा संक्रमण बढ़दै गएकोले जनस्वास्थ्यका मापदण्ड पालना गर्न गराउन मन्त्रालयले सबैमा अनुरोध गरेको बताउनुभयो।
व्यावहारिक रूपमा सावधानीका उपायहरू नअपनाउँदा संक्रमण दर दिन प्रतिदिन बढ्दो छ। यस चाडपर्वमा ओहोर दोहोर धेरै हुने हुँदा कोरोनाको उच्च जोखिम हुने सम्भावना पनि अवश्य धेरै हुन्छ।
माफ गर्नुहोला, विशेष कारणवश हामीले यो आवाज बजाउन सकेनौं। ज्येष्ठ नागरिक, दीर्घ रोगको समस्या भएका व्यक्त र प्रतिरक्षा प्रणाली कमजोर भएकाहरू बढ़ी प्रभावित हुने भएकाले थप सतर्कता अपनाउन पनि मन्त्रालयले आग्रह गरेको छ। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको परीक्षण र संक्रमितको निशुल्क उपचार गर्न सरकारसँग माग गर्नुभएको छ। सभापति देउवाले नागरिकको स्वास्थ्य परीक्षणदेखि संक्रमितको उपचारसम्मका सबै काम निशर्त बिना भेदभाव निशुल्क गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीलाई आग्रह समेत गर्नुभएको छ। सभापति देउवाले आज एक विज्ञप्ति मार्फत कोरोनाका कारण प्रत्येक नागरिक आफ्नो र परिवारको स्वास्थ्यको विषयमा चिन्तित बनेको वर्तमान अवस्थामा जनताको अभिभावकका रूपमा उभिन सरकारलाई सुझाव पनि दिनुभएको छ। उहाँले आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्नु नागरिकको संवैधानिक एवं कानूनी हक भएकाले सरकारले बिना शर्त त्यसको कार्यान्वयन गर्नुपर्छ विज्ञप्तिमा भनिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री परिषदको सिफारिशमा तीन मुलुकका लागि आज राजदूत नियुक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीले नेपालको संविधान बमोजिम बेल्जियमका लागि गेहेन्द्र राज भण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्कालाई राजदूत नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। भारतीय पक्षले एकपक्षीय रूपमा आज वीरगंज नाका खोलेपछि सीमा क्षेत्रमा तनाव सृजना भएको छ। दुई देशको सीमामा रहेको रक्सोल नाका आज बिहानदेखि खुल्ला गरेपछि भारतबाट नेपालतर्फ आउनेलाई नेपाली सुरक्षाकर्मीले रोक्दा सीमा क्षेत्रमा तनाव सृजना भएको हो। कोरोना संक्रमणका कारण गत चैत्र 11 गतेदेखि बिना अनुमति सर्वसाधारणलाई नेपालभित्रन रोक लगाइएकामा भारतीय पक्षले नाका खोलेपछि भारतबाट नेपालभित्रन ठूलो संख्यामा सर्वसाधारण सीमा क्षेत्रमा जम्मा भएका छन्। पर्साका प्रमुख जिल्लाधिकारी आसमान तामाङले 1-30 गतेसम्म सीमा नाकाबाट आवागमन बन्द राख्ने सरकारको निर्णय भएकोले त्यस्तै अनुरूप कार्यान्वयन हुने बताउनुभयो। जिल्ला प्रहरी कार्यालय चितवनले 3,21,000 नक्कली नोटसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका 8 26 वर्षीय जितबहादुर लोपचन रहेका छन्। नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। नक्कली नोट कारोबारमा संलग्न अन्य दुईजनाको खोजी भइरहेको चितवन जिल्लाका प्रहरी प्रमुख नान्तिराज गुरूङले जानकारी दिनुभयो। डोल्पा जिल्ला अस्पतालमा पहिलो पटक भेन्टिलेटर जडान गरिएको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा भेन्टिलेटर जडान गरिएको हो। संखुवा सभाको धर्मदेवी नगरपालिका 4 चितुवाको आक्रमणबाट 3 घाइते भएका छन्। आज बिहान हुमलिङ पसेको चितुवाले गाउँभरिका बाख्रा मार्न थालेपछि स्थानीयवासीले प्रतिकार गर्ने क्रममा उनीहरू घाइते भएका हुन्। नेपालीहरूको महान चाड दशैं शुरू भएको आज 6 दिन भए पनि यसपालि विगतका वर्षहरूमा जस्तो चहल पहल देखिएको छैन। कोरोना संक्रमणको जोखिमका कारण जिल्ला बाहिर रहेकाहरूको गाउँ फर्कने क्रम पनि यस वर्ष कम नै रहेको छ भने भव्य रूपमा मेला जात्रा लाग्ने मन्दिरहरू सुनसान बनेका छन्। बैतडीबाट संवाददाता सीपी लोहियाको रिपोर्ट।
अरू वर्ष जस्तो दशैंको चहल पहल अहिले कतै देखिँदैन, तर पनि धार्मिक आस्था भएका व्यक्तिहरूले पूजापाठ भने गरिरहेकै पाइन्छ। पाटन 6 स्थानीय कृष्ण बहादुर चन्द:
कोरोनाको अवस्थाले गर्दाखेरि मान्छेको चाहिँ आवत जावतमा कमी नै छ, तथापि धार्मिक पर्वको कारणले पनि मन्दिरतर्फ आस्थाको रूपमा पनि मान्छेको जाने क्रम नै छ, जुन विगतका वर्षहरूमा देखिन्थ्यो त्यो अवस्था चाहिँ अहिले छैन।
उसो त दशैंका बेला विभिन्न मन्दिर तथा शक्तिपीठहरूमा हजारौं दर्शनार्थीहरूको घुइचो लाग्ने गरेको थियो, तर अहिले भने बलिसहित मनाइँदै आएका जात्राहरू पनि रोकिएका छन्। जिल्लाको दशरथ चन्द नगरपालिका 2 देहीमाण्डौ स्थित निङ्लासैनी भगवती मन्दिरमा भव्य रूपमा मेला लाग्ने गरेकोमा यसपालि सुनसान रहेको छ। द नपा 2 वडा अध्यक्ष रन बहादुर बोहरा:
प्रत्येक शक्ति पीठहरूमा जहाँ पूजा आजा बलि दिने चलन छ त्यस्ता मन्दिरहरूमा यसपटक कोरोनाको विश्व महामारीको कारणले गर्दाखेरि भिडभाड नगर्ने सीमित व्यक्तिहरू बसेर पूजा आजा गर्ने भन्ने इन्फर्मेसन भए अनुसार हाम्रो पनि निवासानी भगवतीको मन्दिरमा त्यसै किसिमले पूजा आजा गरिरहेको छ र त्यस्तो चहल पहल देखिएको छ।
अहिले चाडपर्व भए पनि कोरोना भाइरसको प्रकोप बढ़िरहेकोले भिडभाड नगर्न स्वास्थ्य कर्मीको सुझाव छ। स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्ट:
विगतका वर्षहरूमा साथीभाइहरू जमघट भएर एक ठाउँ बसेर भेला गरेर कतिपय ठाउँमा पिकनिक गएर चाडपर्व मनाउँथ्यौँ, जात्रामा धेरै सहभागी हुन्थ्यौँ, त्यो कुराहरू अहिले कृपया नगरिदिनुहोस्। परिस्थिति अहिले प्रतिकूल छ, COVID-19 नियन्त्रण भयो भने अर्को वर्ष पुनः यस्तो चाडपर्वहरू हामी पुरानै शैलीमा मनाउँला। अहिले चाहिँ परिवारका सदस्यमा पनि बाहिरबाट आउनुभएको परिवारका अन्य सदस्यहरूबाट केही दूरी कायम गर्नु पर्यो।
दशैं तिहार नेपालीहरूका राष्ट्रिय चाडपर्वका रूपमा रहेका छन्, तर यसपालि भने कोरोना भाइरसको प्रकोप कायम रहँदा भीड़भाड़मा जानु जोखिम रहेकोले पनि जीवन रहे अर्को वर्ष रमाइलो गरौंला भन्ने सोच राखी चित्त बुझाउनु पर्ने अवस्था छ। सीपी लोहिया, रेडियो नेपाल, बैतडी।
क्यों भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। सुदूरपश्चिम प्रदेश सरकारले नियमित गस्तीका क्रममा तस्करको आक्रमणमा परि ज्यान गुमाएका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान राम बहादुर साउदको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले मृतक प्रहरीका परिवारलाई जनही 1,00,000 रूपियाँका दरले राहत उपलब्ध गराउने र मृतकका बालबालिकाको नाममा खाता खोली थप 1,00,000 रूपियाँ जम्मा गरिदिने निर्णय गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिव सिंह ओलीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानको टखार प्रान्तमा सेनाको हवाई कार्यवाहीमा परि कम्तीमा 12 जनाको मृत्यु भएको छ। सेनाले तालिबान विरूद्ध कार्यवाही गरेको भन्दै धार्मिक विद्यालय र मस्जिदमा आक्रमण गर्दा 11 बालबालिका सहित 12 जनाको मृत्यु भएको छ भने 14 भन्दा बढ़ी मानिस घाइते भएका छन्। अफगान सरकारले सैनिक कार्यवाही भएको पुष्टि गरे पनि कार्यवाहीका क्रममा बालबालिकाको मृत्यु भएको प्रति कुनै प्रतिक्रिया जनाएको छैन। तालिबान विद्रोहीको कार्यवाहीमा हिजो 40 भन्दा बढ़ी अफगानी सेना मारिए पछि सेनाले प्रतीकात्मक कार्यवाही शुरू गरेको थियो। भारतको उत्तर प्रदेशमा 57% बलात्कारका घटनाहरू नक्कली विवाहका कारण हुने गरेको एक प्रतिवेदनले जनाएको छ। त्यहाँको राष्ट्रिय अपराध तथ्याङ्क विभागका अनुसार सन् 2019 पीड़ित मध्ये 37% पीड़कबारे थाहा पाए पनि हिंसाको शिकार हुन बाध्य भएको जनाएको छ। उत्तर प्रदेशमा सबैभन्दा बढ़ी 55% महिला हिंसा हुने गरेको तथ्याङ्क छ। अमेरिकी राष्ट्रिय सुरक्षा अधिकारीहरूले इरानले डेमोक्रेटिक दलका मतदाताहरूलाई धम्कीपूर्ण इमेलहरू पठाएको बताएका छन्। राष्ट्रिय गुप्तचर निर्देशक जोन ऱ्याडक्लिफले अति दक्षिणपन्थी ट्रम्प समर्थकहरूबाट त्यस्ता इमेलहरू पठाइएको बताउनुभयो। ऱ्याडक्लिफले इरान र रशियाले अमेरिकी मतदाताहरूको दर्ता सूची समेत प्राप्त गरेको दावी गर्नुभयो। राष्ट्रपति निर्वाचन आउन 13 दिन बाँकी छँदा अमेरिकी गुप्तचर निकायहरूले यस्तो प्रतिवेदन दिएका छन्। अमेरिकाको राष्ट्रपति निर्वाचनमा विदेशीहरूले प्रभाव पारिरहेको आरोप लाग्दै आएको छ। अमेरिकाले ताइवानलाई 1,80,000,000,000 डलर बराबरका हतियारहरू बेच्ने सम्झौतामा सहमति गरेको छ। अमेरिकाको सो कदमले चीन चिढ़िन सक्ने अनुमान गरिएको छ। अमेरिकी विदेश मन्त्रालय पेन्टागनले ताइवानलाई रकेट लन्चर, सेन्सर र आर्टिलरी बेच्ने सहमति भएको जनाएको छ। ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र दावी गरे पनि चीनले आफ्नै एक प्रान्तका रूपमा ठान्ने गरेको छ। ताइवान आफ्नो ढंगले हिँडे कुनै पनि बेला उसलाई आक्रमण गरी पूर्ण रूपमा चीनमा गाभ्ने बेजिङले चेतावनी दिँदै आएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले एशिया प्रशान्त क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा गम्भीर मन्दी आउने बताएको छ। यो वर्ष मात्र आर्थिक वृद्धि दर 1.6 देखि 2.2% घट्ने प्रक्षेपण गरिएको छ। तर पनि अर्को वर्ष यस क्षेत्रको अर्थतन्त्रमा चीनको योगदानका कारण केही सुधार आउने आशा गरिएको छ। भारत, फिलिपिन्स र मलेसियाको अर्थतन्त्र COVID-19 थला परेकोले एशिया प्रशान्त क्षेत्रमा मन्दी गहिरिएर जाने देखिएको छ। चीनको वुहानबाट शुरू भएको कोरोना भाइरसको संक्रमण विश्वभर महामारीका रूपमा फैलिरहेका बेला संक्रमितको संख्या 4,15,88,000 नागेको छ। यस महामारीका कारण हालसम्म 11,37,804 जनाले ज्यान गुमाइसकेका छन् भने कुल संक्रमित मध्ये 3,09,60,000 भन्दा बढ़ी मानिस संक्रमण मुक्त भइसकेका छन्। हालसम्म खोप पत्ता लाग्न नसकेको कोरोना भाइरसका कारण सबैभन्दा बढ़ी अमेरिका, भारत र ब्राजिल प्रभावित रहेका छन्। अमेरिकामा कोरोना संक्रमितको संख्या 86,00,000 पुग्न लागेको छ भने 2,27,419 जनाको मृत्यु भइसकेको छ। छिमेकी मुलुक भारतमा पनि संक्रमितको संख्या 77,00,000 नागिसकेको छ भने 1,16,681 जनाले ज्यान गुमाइसकेका छन्। भारतको भयावह वायु प्रदूषणका कारण पनि कोरोना महामारी अझै बढ़न सक्ने बताइएको छ। हार्वर्ड विश्वविद्यालयको एक अध्ययनले कोरोना भाइरस संक्रमणमा वायु प्रदूषणको पनि महत्वपूर्ण भूमिका हुने देखाएको छ। अब आर्थिक समाचार।
दशैं नजिकैसँगै देशका विभिन्न वाणिज्य ब्याङ्कहरूले आफ्ना शेयरधनीहरूका लागि लाभांश घोषणा गरेका छन्। 27 वाणिज्य ब्याङ्कहरू मध्ये दशैं अघि 6 मात्र लाभांश घोषणा गरेका छन् भने 21 ब्याङ्कहरूले लाभांश घोषणा गर्न बाँकी रहेको छ। लाभांश घोषणा गरेका ब्याङ्कहरूले पनि बढ़दो कोरोना संक्रमणका कारण साधारण सभा गर्न नसकेको जनाएका छन्। दशैं विदा अघिसम्म माछापुच्छ्रे ब्याङ्क, बैंक अफ काठमाण्डु, कुमारी ब्याङ्क, एनआईसी एसिया ब्याङ्क, सानिमा ब्याङ्क र सिटिजन ब्याङ्कले कमाईबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन्। गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर एन अनुसार सञ्चालन नभएका 85 उद्योग तथा व्यावसायिक फर्मलाई कार्यवाही गरेको जनाएको छ। विभागले स्ट्याण्डर्ड नाप र तौल एन 2025 बमोजिम चालू आर्थिक वर्षको 3 महिनाको अवधिमा 85 फर्महरूलाई कार्यवाही गरेको जनाएको छ। तोकिएको समयमा फर्मको नवीकरण नगराउने, अनुमति पत्र नली नापतौल यन्त्र प्रयोग गर्दै आएका फर्मलाई कार्यवाही गरेको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिनुभयो। 3 महिनाको अवधिमा विभागले 690 फर्मको अनुगमन गरेको थियो। अनुगमनका क्रममा नापतौल सम्बन्धी कागजात पेश नगरेको, नापतौल यन्त्रको समयमा नवीकरण नगरेको लगायतका कैफियत भेटिएको विभागले जनाएको छ। यो साताको अन्तिम कारोबारको दिन बिहिबार नेप्से परिसूचक 1600 बिन्दु माथि पुगेर बन्द भएको छ। सोमबारदेखि उकालो लागेको नेप्से परिसूचकको वृद्धिले बिहिबार पनि निरन्तरता पाएको छ। बिहिबार नेप्से परिसूचक 8.54 अङ्कले बढेर 1,606.25 बिन्दुमा पुगेको छ। यस दिन नेप्सेसँगै कारोबार रकम पनि वृद्धि भएको छ। यस दिन 187 कम्पनीहरूका 1,09,45,43,000 रुपियाँ बराबरका 64,57,000 किता शेयरहरूको किनबेच भएको छ। कम्पनीहरूले घोषणा गरेको आकर्षक लाभांशका कारण पनि बजार उकालो लाग्न टेवा पुगेको लगानीकर्ताहरूले बताएका छन्। बिहिबार नेपाली बजारमा पहेँलो धातु सुनको मूल्य तोलामा 200 रुपियाँले वृद्धि भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले बिहिबार छापावाल सुन प्रति तोला 95,700 रुपियाँ र तेजाबी सुन प्रति तोला 95,200 रुपियाँमा कारोबार भएको जनाएको छ।
उहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब मौसम। आगामी 24 घण्टामा देशका पहाड़ी भूभागहरूमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने र प्रदेश नम्बर 1 का 1-2 स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 27.0 डिग्री सेल्सियस, न्यूनतम 16.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 27.5 डिग्री सेल्सियस, न्यूनतम 14.4 डिग्री सेल्सियस। पोखराको अधिकतम 28.4 डिग्री सेल्सियस, न्यूनतम 16.8 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 30.1 डिग्री सेल्सियस, न्यूनतम 14.7 डिग्री सेल्सियस र दिपालको अधिकतम 33 डिग्री सेल्सियस, न्यूनतम 15.5 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापन रहित सामग्री मात्रै प्रसारण गर्नुपर्ने व्यवस्थाको भोलिदेखि कार्यान्वयन हुने, उत्पादनशील उद्योगहरूले नेपाली श्रमिक उपलब्ध नभएको अवस्थामा मात्रै विदेशी कामदार राख्न अनुमति दिने निर्णय मन्त्रीपरिषदको निर्णय, काठमाडौँ उपत्यकामा 1,552 जनासहित आज देशभर 3,637 जनामा कोरोना भाइरस संक्रमण, 21 जनाको मृत्यु, 3,215 जना संक्रमण मुक्त, कोरोनाको परीक्षण र संक्रमितको निशुल्क उपचार गर्न सरकारलाई नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाको आग्रह, र अफगानिस्तानको टाखार प्रान्तमा सेनाको कार्यवाहीमा परि 11 बालबालिका सहित 12 जनाको मृत्यु। हवस्त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।